यो रेडियो नेपाल हो। अब नरेश भुइँयालबाट दिउँसो 3 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा स्थायी कमिटिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी। बारा, पर्सा र सर्लाहीका केही भागमा सलह देखिएपछि कृषि मन्त्रालयमा आकस्मिक बैठक। र विश्वभर कोरोना महामारीबाट संक्रमितको संख्या 1 करोड़को हाराहारीमा। अब समाचार विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सदस्यहरूले बैठकका एजेण्डामा आफ्नो धारणा राखिरहनु भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहिबार राति कोरोना संक्रमणको पुष्टि भएका कैलालीको लालगढ़ नगरपालिका वडा नम्बर 7 गोदावरीका 50 वर्षीय पुरूषमा क्यान्सरको उपचारका लागि भारत गएर फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि चितवन मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो। बाँके र बर्दियाका 23 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। नेपालगंजको आदर्श नगर आइसोलेसन सेन्टरबाट राप्ती सोनारी गाउँपालिकाका 12 जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेसन सेन्टरबाट खजुराका 3 जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट नेपालगंजका 1 जना तथा राप्ती सोनारीका 2 जना निको भई डिस्चार्ज भएका हुन्। यसैबीच सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट आज बर्दियाका 5 जना पनि डिस्चार्ज भएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ़ेसँगै निको हुनेको दर पनि बढ़दै गइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म प्रदेशभर डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या 342 पुगेको छ। यस्तै अछामकी कोरोना संक्रमित गर्भवती महिला कोरोना जितेर घर फर्केकी छिन्। गत जेठ 26 गते हेलिकप्टरबाट उद्धार गरी नेपालगंज पुर्याइएकी चौरपाटी गाउँपालिका 5 लुङराकी 25 वर्षीय महिलाले कोरोना संक्रमणलाई जितेकी हुन्। उनले जेठ 11 गते कोरोना मुक्त भएको र हाल उनी साधारण शैयामा रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारीले जानकारी दिएका छन्। नेपालगंजको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज बाँके र बर्दियामा 6 जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र नवलपुरमा पनि आज बिहान थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। यस्तै बाजुरामा थप 62 जनामा कोरोना पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा आज थप 62 जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो। जननेता मदन भण्डारीको 66 औं जन्म जयन्ती विभिन्न कार्यक्रमहरू गरी साताव्यापी रूपमा मनाइँदैछ। जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदान अहिले पनि स्मरणीय मानिन्छ। संवाददाता यशोदा अधिकारीको एक रिपोर्ट।
जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्त र मार्गदर्शन अनुसार नै नेपालमा वामपन्थी पार्टीको एकता र नेतृत्वमा बनेको सरकारले समाजवादतर्फ लक्षित विकासको गतिलाई अगाडि बढ़ाइरहेको छ। लोकतान्त्रिक अधिकारलाई संविधानमा ग्यारेन्टी गरिनुपर्ने र सोही अनुरूप ऐन कानूनहरू बन्नुपर्ने माग जननेता भण्डारीले 3.5 दशक अगाडि नै उठाउनु भएको थियो। जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेर जननेता भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको धारमा अघि बढ़ाउनु भएको थियो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित मानव अधिकार र बहुलवादलाई अंगीकार गर्दै नेपाली समाजलाई समाजवादमा पुर्याउने उहाँको स्पष्ट धारणा थियो। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली र आवधिक निर्वाचन जस्ता विचार उहाँका दूरगामी विचार हुन्। बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिस्पर्धा भएको मान्यता राख्नुहुने जननेता भण्डारीको नेतृत्वमा रहेको तत्कालीन नेकपा माले विदेश समावेश नीति, पञ्चशीलको सिद्धान्त, नेतृत्व, अधिनायक तत्व, प्रतिस्पर्धाद्वारा नेतृत्वको सम्बन्धमा स्पष्ट धारणा राखेको थियो। जननेता भण्डारीले 2047 सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै 27 बुँदामा असहमति प्रस्तुत गर्नुभएको थियो। संविधान सभाले बनाएको वर्तमान संविधान भण्डारीले 3 दशक अगाडि नै सार्नु भएको मूल मान्यताहरूमा आधारित छ। यसबाट पनि भण्डारीको दूरदर्शिता र राजनेतृत्वपनको उजागर भएको विश्लेषकहरू बताउँछन्। वरिष्ठ पत्रकार डाक्टर कुन्दन अर्याल समकालीन राजनीतिमा जननेता भण्डारीको योगदानलाई यसरी सम्झनुहुन्छ।
काँग्रेस र वाम मोर्चाको संयुक्त आन्दोलनले पञ्चायतलाई विस्थापित गर्यो र बहुदलीय व्यवस्थाको शुरूआत भयो। जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्त उहाँले अगाडि सार्नुभयो। संविधानवादको कुरा, संविधानको सर्वोच्चताको कुरा, बहुदलीय प्रतिस्पर्धाको आधारमा श्रेष्ठता कायम गर्ने कुरा कम्युनिस्ट पार्टीको एउटा नवीन विचार हो। त्यस्तै राष्ट्रियताको सवालमा उहाँले प्रष्ट मार्गदर्शन गर्नुभएको छ। नयाँ नक्सा राष्ट्रिय चिन्हमा राख्ने कुरा अनुमोदित भएको छ। त्यो कुराको शुरूआत पनि वास्तवमा मदन भण्डारीले गर्नुभएको थियो भन्ने आधार छ। छोटो समयमा उहाँले जे जति कामहरू गर्नुभयो आज पनि ती कामहरू सान्दर्भिक छन्।
2047 सालको संविधानमा जनताको अधिकार राजाको हातमा पुगेको भन्दै जननेता भण्डारीले जनता र जनताबाट निर्वाचित प्रतिनिधिहरूद्वारा सार्वभौम सत्ताको प्रयोग हुने व्यवस्था गर्न माग गर्नुभएको थियो। जननेता भण्डारीले त्यतिखेर नै संविधानबाट हिन्दू धर्म भन्ने शब्द हटाउनु पर्ने माग राख्नु भएको थियो। परिवर्तनकारी भूमि सुधार गरिनुपर्ने, आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, श्रमिकहरूलाई आफ्नो श्रम र श्रमको उत्पादनमाथि पूर्ण स्वामित्व प्रदान गर्नुपर्ने जस्ता कुरामा जोड दिँदै जननेता भण्डारीले प्रजातन्त्र पुनर्बहाली पछिको पहिलो निर्वाचनमा जाँदा राजालाई समेत सिर्पेज खोलेर चुनाव लड्न आउन चुनौती दिनुभएको थियो। सधैँ श्रमजीवी जनताको पक्षमा लड्ने जननेता भण्डारीलाई विश्वका संचार माध्यमले पनि नेपालमा कार्ल मार्क्स जीवित छन् भनेर चर्चा गरेका थिए। समकालीन नेपाली राजनीतिमा स्वर्गीय भण्डारीको योगदानलाई यसरी विश्लेषण गर्नुहुन्छ उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा विद्यावारिधि गरिरहनुभएका चुरामणि बेलवासे।
एकदलीय रूपमा चलाउने र ती कम्युनिस्ट शासनमा पनि जीवन पर्यन्त पार्टीको पनि नेता हुने र राज्य सत्ताको शासक भन्ने जुन खालको प्रगति थियो प्रतिस्पर्धाको आधारमा कम्युनिस्ट शासनहरू सञ्चालन गर्नुपर्छ भन्ने उहाँले चाहिँ नयाँ एउटा टिमको चाहिँ विकास गर्नुभयो। मदन भण्डारीले जुन खालको विचार प्रणाली चाहिँ अगाडि सार्नुभयो यो चाहिँ संसारकै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढ्नको निम्ति एक खालको प्रेरणा चाहिँ उहाँले प्रदान गर्नुभयो।
2009 साल असार 14 गते ताप्लेजुङको ढुङ्गे साँगोमा जन्मनु भएका नेता भण्डारी बाल्यकालदेखि नै अद्भुत प्रतिभाशाली हुनुहुन्थ्यो। विद्यार्थी कालबाटै पुष्पलालसँगको भेटले उहाँ राजनीतिमा लाग्नु भएको थियो। बुद्धिजीवी परिषदको केन्द्रीय सदस्य भएपछि सक्रिय राजनीतिमा लाग्नुभएका भण्डारी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको महासचिव भएर नेपाली कम्युनिष्ट आन्दोलनमा शीर्ष व्यक्तित्वको रूपमा रहिरहनु भयो। बिहानीको आकाशबाट उदाएको चम्किलो घामलाई अन्तत मध्याह नहुँदै कालो बादलले ठागिदियो। 2050 साल जेठ 3 गते चितवनमा आयोजना हुने पार्टीको कार्यक्रममा भाग लिन जाँदा दासढुङ्गामा जीप दुर्घटनामा परि उहाँको निधन भयो। परिवर्तनकामी वर्गका आशाको दियो त्यसरी निभे पनि उहाँको विचार युगौं युगसम्म नेपाली वामपन्थी आन्दोलनमा मार्गदर्शक सिद्धान्तका रूपमा रहिरहनेछ। हाल मुलुकको राजनीतिक उपलब्धि र देशको विकास अनि समृद्धि जननेता मदन भण्डारीकै सपना हुन्, जुन सपनामा आज पनि मुलुक अघि बढ़िरहेको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
बाली नालीमा ठूलो क्षति पुर्याउने किरा सलहको समूह भारतबाट नेपाल प्रवेश गरेको देखिएपछि कृषि मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ। प्रदेश नम्बर 2 बारा, पर्सा र सर्लाहीमा सलह भित्रिएपछि यसबारे ठोस निर्णय लिन बैठक डाकिएको हो। मनसूनको समय भएको तथा सलहलाई उपयुक्त हावापानी र जमीन नभएकोले नेपालमा यसको कम प्रभाव पर्ने अनुमान केही विशेषज्ञहरूले गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ। मन्त्रालयले कोरोना भाइरसको कारण केही संक्रमण बढ़ी देखेको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन भइरहेको जनाएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकिए पनि 35% खोप मात्र सञ्चालन गरिएको बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमित रूपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ। ती उडानबाट कोविड 19 महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन्। धनगढ़ी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आइसोलेसन व्यवस्थापनमा थप सहयोग पुर्याउन कोविड 19 प्रति कार्यक्रम शुरूआत गरिएको छ। खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहोर मैलाको व्यवस्थापन गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरू गरिएको उपमहानगरपालिकाले जनाएको छ। झापामा कुलोमा डुबेर एकजना 3 वर्षीय बालकको मृत्यु भएको छ। शिव सताक्षीमा स्थानीय मिलन विष्टका 3 वर्षीय छोराको हिजो दिउँसो घर नजिकको कुलोमा डुबेर गम्भीर घाइते भएकोमा बालकको बिर्तामोडको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण बाजुराको साँफे मार्तडी सड़क खण्ड पहिरोको उच्च जोखिममा परेको छ। वर्षात शुरू भएसँगै ताप्री सेरादेखि मार्तडीसम्मका दर्जनौं स्थानमा पहिरो खस्न थालेको छ। पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा काठमाडौँको कागेश्वरी मनोरा नगरपालिका वडा नम्बर 8 गोठाटारमा राष्ट्रिय गौ उद्यान निर्माण शुरू भएको छ। सड़कमा छाड़ा छोड़िएका राष्ट्रिय जनावर गाई बाछालाई एकत्रित गरी खानपिन सहित संरक्षण गर्ने उद्देश्यले उद्यान निर्माणको अभियान शुरू भएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। दिउँसो 3 बजेको समाचारमा अब एकैछिन सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लगातारको वर्षापछि झापाको कन्काई, रतुवा, कमल, बिरिङ, बनियानी लगायतका नदीमा पानीको सतह बढ़ेको छ। झापाका नदी नालामा पानीको सतह बढ़ेपछि जिल्लाका 9 स्थानीय तह बाढ़ीको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ भने देशभरका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर 1, प्रदेश 2, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशका सबै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नम्बर 1, प्रदेश 2, बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश 5 थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमितको संख्या 1 करोड़ पुग्न लागेको छ। कुल संक्रमित मध्ये 53,70,000 रोग निको भइसकेका छन् भने हालसम्म 4,97,000 भन्दा बढ़ीको यसबाट मृत्यु भएको छ। अमेरिकामा हिजो एकै दिन 47,000 भन्दा बढ़ी संक्रमित थपिएर कुल संक्रमितको संख्या 25,53,000 पुगेको छ। ब्राजिलमा पनि हिजो 47,000 हाराहारीमा संक्रमित थपिएर 12,80,000 पुगेका छन्। छिमेकी भारतमा 18,000 भन्दा बढ़ी संक्रमित हिजो थपिँदा 5,10,000 हाराहारीमा संक्रमित संख्या पुगेको छ। यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढ़दै गएको बेला संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ। व्हाइट हाउसमा 2 महिनापछि आयोजित प्रेस ब्रिफिङमा उहाँले सबै मिलेर मात्र यो महामारी अन्त्य गर्न सकिने बताउनुभयो। अमेरिकाका 16 राज्यमा फेरि महामारी बढ़दै गएपछि कतिपय लकडाउन खोल्ने योजनालाई स्थगन पनि गरिएको छ। र इथियोपियामा एकजना 100 वर्षमाथिका वयोवृद्धले कोरोना संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेको समाचार प्रकाशमा आएको छ। अब तिलाहुन नाम गरेका ती वृद्ध 114 वर्षका भएका परिवारका सदस्यले बताए पनि औपचारिक कागजात नहुँदा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको औपचारिक मान्यता चाहिँ पूरा हुन नसके पनि 100 वर्षमाथिका वृद्धले कोरोना जित्नुलाई ठूलो सफलता मानिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। नेकपा स्थायी कमिटिको बैठक प्रधानमन्त्री निवास बालवाटारमा जारी। 12 पर्सा र सर्लाहीमा सलह देखिएपछि कृषि मन्त्रालयमा आकस्मिक बैठक र विश्वभर कोरोना महामारीबाट संक्रमितको संख्या 1 करोड़को हाराहारीमा। दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला।